यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्नावली शर्मा। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा बैठकमा आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल जारी। बजेटमा स्रोत साधन र जनशक्ति परिचालनको विधि स्पष्ट रहेकाले कार्यान्वयनमा शंका नगर्न अर्थमन्त्री जनार्दन शर्माको आग्रह। सत्ता गठबन्धन एउटा उद्देश्यका निम्ति भएकाले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका अधिकांश भूभागमा वर्षा हुने र अमेरिकाले युक्रेनमा युद्ध लम्ब्याउन खोजेको रूसको आरोप।
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का SMS, हुर हुरी चल्ने 4G इन्टरनेट, सललर जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा न हो। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष 2079-80 बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष 2079-80 राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाब दिनुभएको छ। अर्थमन्त्री शर्माले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गत वर्षको भन्दा यो वर्ष बजेट वृद्धि भएको भन्नुहुँदै विद्यार्थीहरू कक्षा 12 निस्कँदा क्षमतासहित सिपयुक्त भएर निस्कने गरी बजेट ल्याएको उल्लेख गर्नुभयो। बजेट चुनाव केन्द्रित नभएको स्पष्ट पार्नुहुँदै अर्थमन्त्री शर्माले यो वर्ष 25% मात्र विद्युतीय चुलो उपलब्ध गराउन सकिने विज्ञहरूले दिएको सुझाव अनुसार सबैभन्दा पहिले सिंहदरबारबाटै यसको थालनी गरिने उल्लेख गर्नुभयो।
शिक्षा क्षेत्रको म कुरा गर्न चाहन्छु। शिक्षामा बजेट कम किन हालिस भनेछ, गत वर्षको भन्दा वृद्धि छ, वृद्धि गर्ने प्रक्रियाको शुरूआत भएको छ एउटा कुरा। दोस्रो कुरा, शिक्षालाई भिन्न ढंगले पनि बजेट हालिएको छ। शिक्षा मन्त्रालय मात्रै होइन, हरेक नेपाली श्रमयोग्यलाई सिपयुक्त बनाउने कार्यक्रम छ, हरेक युवालाई सिपयुक्त बनाउने कार्यक्रम छ। यो बजेट बनाउँदा चुनाव भन्ने मेरो दिमागमा थिएन, संसदमा आइसकेपछि चुनाव भन्ने कुरा पनि अनि मैले बुझेँ। यो चुनावसँग कोही रिलेसन छैन, यसको केवल अहिलेको समस्यालाई समाधान कसरी गर्ने, कसरी उत्पादन वृद्धि गर्ने, कसरी रोजगारी सृष्टि गर्ने, कसरी गरिबी
किसान पेन्सन अहिलेको आवश्यकता भएकाले किसानलाई सम्मान गर्ने र मनोबललाई उठाउने कार्यक्रम भएको तथा राष्ट्रिय गौरवका आयोजनालाई बजेट अभाव नहुने अर्थमन्त्री शर्माले स्पष्ट पार्नुभयो। सांसदहरूले बजेटमाथि छलफल गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेटको कमी, पूर्वाधार क्षेत्रमा महत्वाकांक्षी योजना, छोटो समयमा बजेट कार्यान्वयन कसरी हुन्छ, विद्युतीय चुलो चुनावसँग सम्बन्धित भएको चुनावी बजेट भन्दै प्रश्न गर्नुभएपछि हिजोको राष्ट्रिय सभा बैठकमा त्यसको जवाब दिनुहुँदै अर्थमन्त्री शर्माले कृषि आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थितितर्फ र वञ्चितीकरणबाट समावेशीकरणतर्फ जानु नै बजेटको उद्देश्य भएको बताउनुभयो। बजेट देशको आवश्यकता अनुसार भएको भन्नुहुँदै अर्थमन्त्री शर्माले जनताले बजेट बुझेकाले कार्यान्वयन हुने उल्लेख गर्नुभयो। अर्थमन्त्री शर्माले बजेटमा संरचना, विधि, कार्यक्रम, परिणाम, स्रोत साधन, जनशक्ति परिचालनको विधि प्रष्ट भएको पनि बताउनुभयो। प्रतिनिधि सभामा आर्थिक वर्ष 2079-80 बजेटमाथिको सैद्धान्तिक छलफल जारी रहेको छ। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले वर्तमान आर्थिक संकट एकातिर र सरकारले ल्याएको बजेट अर्कातिर भएकाले बजेटले आर्थिक समस्या समाधान नगर्ने टिप्पणी गर्नुभयो। पूर्व अर्थमन्त्री समेत रहनुभएका सांसद पाण्डेले प्रतिनिधि सभाको हिजोको बैठकमा भाग लिनुहुँदै कृषिमा आधा बजेट छुट्याएर दोब्बर प्रगति गर्ने सपना बाँड्न खोजेको आरोप लगाउनुभयो। छलफलमा नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले विषम परिस्थितिमा सबै क्षेत्रलाई समेटेर बजेट प्रस्तुत गर्नुभएकोमा अर्थमन्त्रीलाई धन्यवाद दिनुभयो। सांसद बस्नेतले कृषि क्षेत्र सुधार गर्ने जस्ता कार्यक्रमले किसानहरूलाई राहत मिलेको बताउनुहुँदै बजेटमा प्रस्तुत सार्वजनिक निजी साझेदारीको मोडललाई थप स्पष्ट गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसद विमल प्रसाद श्रीवास्तवले सरकारको अरबौं लगानी भएको निजगढ़ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सर्वोच्च अदालतबाट रोकिनु, दलहरूको भागबण्डामा न्यायाधीश नियुक्ति गरिनुको परिणाम भएको बताउनुभयो। बैठकमा एमाले सांसद लालबाबु पण्डितले विकासका अधूरा योजना पूरा गर्न बजेट पर्याप्त नभएको बताउनुभयो। बजेटमाथिको छलफलमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र प्रसाद लिङदेनले बजेट आर्थिक संकटलाई रोक्नेतर्फ उन्मुख नभई आगामी निर्वाचन केन्द्रित भएको बताउनुभयो। गर्नुभयो। छलफलमा सांसद हृदय त्रिपाठीले किसानलाई खेतमा पानी, समयमा मल र उम्रिने बिउ भए पुग्छ भन्नुहुँदै किसानलाई पेन्सन दिने आधार के भनेर प्रश्न गर्नुभयो। त्यसै गरी सांसद प्रदीप यादवले बजेटमा मध्य प्रदेश ठगिएको बताउनुहुँदै हुलाकी राजमार्गका लागि छुट्याइएको बजेटमा पुनर्विचार गर्न सुझाव दिनुभयो। बैठकमा सांसद दुर्गा पौडेलले बजेटमा विदेशीहरूलाई अपार्टमेन्ट किन्न छूट दिने कुरा राख्न नमिल्ने बताउनुभयो। बैठकमा सांसदहरू देवप्रसाद गुरूङ, सुजिता शाक्य, दीपक प्रसाद भट्ट, यज्ञराज सुनवार, पद्मनारायण चौधरी, निरादेवी जैरू, रंगमती शाही, टेकबहादुर बस्नेत, गोपाल बहादुर बम, सरिता कुमारी गिरी, विमला विश्वकर्मा, केदार सिग्देल, भैरव बहादुर सिंह, सत्यनारायण शर्मा खनाल, हितबहादुर तामाङ, लक्ष्मी कुमारी चौधरी, लीलादेवी सिटौला, सुजन किराँती, समिना हुसेन लगायतले आर्थिक वर्ष 2079-80 को बजेटमाथि धारणा राख्नुभयो। प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाण्डु महानगरपालिकाले गरेका राम्रा काममा सरकारको सहयोग रहने बताउनु भएको छ। हिजो काठमाण्डु महानगरपालिकाका प्रमुख बालेन्द्र शाहसँगको भेटमा प्रधानमन्त्री देउवाले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री देउवासँग भेट गर्न हिजो दिउँसो महानगर प्रमुख शाह बालुवाटार पुग्नु भएको थियो। प्रधानमन्त्रीसँगको भेटमा महानगर प्रमुख शाहले आफूले महानगरमा नेपाली कांग्रेससँग सहकार्य गरेर अघि बढ़ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ। हिजोदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उहाँले नेता कार्यकर्ताले पहिचान बिर्सदै जाँदा माओवादी कमजोर भएको उल्लेख गर्नुभयो। फेरि एकपटक माओवादीलाई चुनौतीसहित अवसर प्राप्त भएको भन्नुहुँदै अध्यक्ष प्रचण्डले श्रमलाई उत्पादनसँगै जोड्दै सामाजिक आर्थिक रूपान्तरणमा लाग्न जनप्रतिनिधिलाई निर्देशन दिनुभयो। अध्यक्ष प्रचण्डले सत्ता गठबन्धन एउटा उद्देश्यका निम्ति भएकाले आगामी निर्वाचनसम्म कायम रहने पनि बताउनुभयो। माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले उत्पादन वृद्धि, सामाजिक आर्थिक समृद्धि हासिल गर्दै समाजवादको यात्रामा स्थानीय सरकार अगाडि बढ़नुपर्ने बताउनुभयो। दुई दिनसम्म चल्ने प्रशिक्षणमा स्थानीय सरकार संचालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट, कानून निर्माण लगायत विषयमा विज्ञहरूले प्रशिक्षण दिनुहुनेछ। संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले नेपाल र इजरायलबीच विगत 62 वर्षदेखि सुमधुर सम्बन्ध रहेको बताउनु भएको छ। काठमाण्डुको सुन्दरी जलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री कार्कीले विगत 6 दशकमा नेपाल इजरायलको द्विपक्षीय सम्बन्ध कृषि, रोजगारी, विकास, सहकार्य लगायत विभिन्न क्षेत्रमा थप विस्तार भएको बताउनुभयो। मन्त्री कार्कीले नेपाल र इजरायलबीच सीधा हवाई उडान हुन सकेको खण्डमा दुई देशबीचको व्यापार र पर्यटनमा ठूलो टेवा पुग्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि इजरायलका राजदूत खनान गुदारले नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइरालाले गर्नुभएको साहसी निर्णयका कारण इजरायललाई मान्यता दिने नेपाल पहिलो दक्षिण एसियाली राष्ट्र भएको स्मरण गर्नुभयो। कार्यक्रममा पूर्व परराष्ट्र मन्त्री डाक्टर प्रकाश शरण महत र प्रदीप गिवाली, पूर्व पर्यटन मन्त्री हिसिला एमी लगायतका वक्ताले नेपाल इजरायल सम्बन्धबारे चर्चा गर्नुभएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन सूचना र सन्देश।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले बाजुराको बढ़ीमालिकामा हिजो बिहान पूजा अर्चना गर्नुभएको छ। धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा रहेको बढ़ीमालिकामा जेठ महिनामा लाग्ने गंगा दशहराको पहिले नै बढ़ीमालिकाको पूजा गर्ने प्रचलन अनुसार हिजो राष्ट्रपति भण्डारीले पूजा आराधना गर्नुभएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारीले जानकारी दिनुभयो। सर्वोच्च अदालतमा कर्मचारी समायोजन सम्बन्धी विवादको सुनवाई वृहतपूर्ण इजलासमा हुने भएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवड़ा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उक्त विवादको सुनवाई वृहतपूर्ण इजलासमा सुनवाईका लागि हिजो पठाएको हो। न्यायाधीशहरू डाक्टर आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासको रायमा फरक मत आएपछि उक्त विवादलाई वृहतपूर्ण इजलासमा पठाउन आदेश दिएको हो। समायोजन संविधान र कानून अनुसार नभएको उल्लेख गर्दै 79 रिट निवेदन सर्वोच्च अदालतमा परेको थियो। उक्त निवेदनमाथि सुनवाईपछि वृहत पूर्ण इजलासमा पठाउने आदेश गरेको हो। बागमती प्रदेश सभाको हिजो बसेको बैठकमा सरकारको आगामी आर्थिक वर्ष 2079-80 नीति कार्यक्रममाथि छलफल भएको छ। बैठकमा प्रदेश सभाका 20 सदस्यले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। बैठकमा सत्तारूढ़ गठबन्धनका 7 प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका 8, विवेकशील साझा पार्टीका 2, राप्रपाका 2 र नेमकिपाका 1 प्रदेशसभा सदस्यले आफ्नो धारणा राख्नु भएको थियो। बैठकमा सत्तारूढ़ दल नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताउनु भएको थियो। संखुवा सभाको चैनपुर नगरपालिका 1 नुनढाकीमा पहिरोले पुरिएर 2 मृत्यु भएको छ। चैनपुर नुनढाकी सड़क निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर 2 मृत्यु भएको हो। मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने 35 रामकुमार राई र उदयपुरको चौदण्डीगढ़ी नगरपालिका 6 20 हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ। पश्चिम नवलपरासीको वर्धघाटमा चट्याङ लागेर 1 मृत्यु भएको छ। वर्धघाट नगरपालिका वडा नम्बर 11 40 इन्द्रबहादुर चौधरीको हिजो चट्याङ लागेर चिसापानी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय वर्धघाटले जनाएको छ। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशको अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद राजु प्रधानाङ्गले प्री मनसून सक्रिय हुनुका साथै स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव समेत रहेको बताउनुभयो। देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलिरहे केही स्थानमा र अन्य प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद प्रधानाङ्गले बताउनुभयो। टीकापुरमा निर्माणाधीन सड़क कालोपत्री गर्ने काम 1 महिनादेखि बन्द हुँदा धूलो र हिलोका कारण वातावरण प्रदूषित भएको छ भने सर्वसाधारणले आवत जावत गर्न समेत शास्ति खेप्नु परेको छ। कैलालीबाट ईश्वर साउदको रिपोर्ट।
नेपाल सरकारको सघन शहरी विकास कार्यक्रम अन्तर्गत टीकापुरमा निर्माणाधीन बलक 1 सड़क कालोपत्री गर्ने काम 1 महिनादेखि रोकिएको छ। निर्माणाधीन काम 1 महिनासम्म रोकिँदा नागरिकहरूलाई आवत जावतका साथै व्यापारीहरूलाई निकै समस्या भइरहेको छ। टीकापुरका व्यापारी खडक पाण्डे:
धुलोले गर्दा हाम्रा कपडाहरू फोहोर मैला भएर बाहिर टाँगेको कपडाहरू त एउटा पनि ग्राहकले मन पराउँदैनन्।
जताततै सड़क खनिएकाले सड़क किनारामा भएका नालीहरू पनि पुरिएका छन्। त्यसले गर्दा सानो पानी परे पनि नालीमा पानी जम्ने गरेको छ। गर्मीसँगै नालीमा जमेको पानी बजार दुर्गन्धित हुनुका साथै लामखुट्टे पनि फैलिरहेको बताउनुहुन्छ बिमला देवी चपाई।
नालाको पनि माथि ढक्कन हालेको छैन, सारा मच्छर दुर्गन्ध फैलिरहेछ।
टीकापुरको मुख्य बजार बलके भित्रका सबै सड़कहरू यति बेला खनिएका छन्। त्यसले गर्दा जताततै धुलो उडिरहेको छ। उता निर्माण कम्पनीका सब इन्जिनियर जयराम थापा भने केही दिनपछि निर्माण कार्य फेरि शुरू हुने बताउनुहुन्छ। सड़क निर्माणका काममा भइरहेको ढिलाइका विषयमा स्थानीय सरकारले कसरी हेरिरहेको छ त? टीकापुर नगरपालिका वडा नम्बर 1 वडा अध्यक्ष मोहन विक:
निर्वाचित भएर आइसकेपछि वडाको कामलाई शुरूआत गरेका छौँ। हामी टीकापुर नगरपालिका वडा नम्बर 1 भित्र भएका विकास निर्माणका रिपोर्टहरू अड्किरहेका छौँ। तत्कालै हामी यो ब्लक नम्बर 1 स्मार्ट सिटी अन्तर्गतको कार्यक्रम अन्तर्गत सड़क निर्माणका कामहरू रोकिएको कुरा हामीले विगतदेखि पनि हेर्दै आएका छौँ र देख्दै आएका छौँ र पुग्दै आएका छौँ। यस सन्दर्भमा यो निर्माण कम्पनीलाई बोलाएर तत्काल त्यसँग छलफल गरेर अगाडि बढ्ने तयारीमा छु।
2077 साल माघ मसान्त भित्र सड़क निर्माणको काम सक्ने गरी महालक्ष्मी एमकेजेबी धनगढ़ले 8,44,21,000 रूपियाँमा ठेक्का पाएको थियो। एउटा मुख्य सड़क र 11 शाखा सड़क रहेको आयोजना अन्तर्गत काम सक्ने मिति सकिएको 16 महिना बितिसक्दा पनि अझैसम्म एउटा सड़कको पनि कालो पत्रीको काम शुरू भएको छैन। यसरी काममा हुने ढिलाइले एकातिर नागरिकलाई समस्या हुन्छ भने अर्कोतर्फ सरकारले गरेका कामको प्रगति पनि देखिँदैन। ईश्वर साउद, रेडियो नेपाल, टीकापुर, कैलाली।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र प्रदान गर्ने बताउनु भएपछि अमेरिकाले युक्रेनमा युद्ध लम्ब्याउन खोजेको रूसले आरोप लगाएको छ। रूसका प्रवक्ता डिमित्री पेस्कोभले अमेरिकाले युक्रेनलाई क्षेप्यास्त्र दिने घोषणा गरेर आगोमा घिउ थप्ने काम गरिरहेको बताउनुभयो। यसैबीच जर्मनीले पनि युक्रेनलाई हवाई रक्षा प्रविधि प्रदान गर्ने बताएको छ। रूसी विदेश मन्त्री सर्गेई लाभ्रोभले अमेरिकी राष्ट्रपति बाइडेन र जर्मनी गरेको घोषणाले रूस र युक्रेनको युद्धमा तेस्रो मुलुक तानिने खतरा बढ़ेको बताउनुभयो। श्रीलंकाले यस वर्षको मार्च र अप्रेलमा विभिन्न 369 वस्तुमा लगाएको आयात प्रतिबन्ध खुकुलो पारेको छ। अर्थ आर्थिक स्थिरीकरण र राष्ट्रिय नीति मन्त्रीको हैसियतले प्रधानमन्त्री रनिल विक्रमासिंघेद्वारा हस्ताक्षरित सूचनामा प्रतिबन्ध हटाइएको जनाइएको छ। यसअघि 369 वस्तु मध्ये कुनै पनि वस्तु आयात गर्न चाहनेले आयात अनुमति पत्र लिनुपर्ने बनाइएको थियो। विदेशी उत्पादनमा विदेशी मुद्रा खर्च घटाउन आयातमा रोक लगाउने निर्णय लिएको थियो। श्रीलंकाको केन्द्रीय बैंकले सरकारको घोषणापछि आयातकर्तालाई आवश्यक वस्तुहरू आयात गर्न बैंकिङ क्षेत्र मार्फत पर्याप्त विदेशी मुद्राको पहुँच सुनिश्चित गर्ने बताएको छ। श्रीलंकामा यस वर्ष विदेशी मुद्राको अभाव भएपछि यसको प्रभाव अति आवश्यक वस्तुहरूको आयातमा समेत परेको छ। अब आर्थिक समाचार।
अब देशभर जमीनको जथाभावी प्रयोग गर्न नपाइने भएको छ। सरकारले भूमिलाई उपयोग गर्ने दृष्टिले देशभरको भूमिलाई 10 क्षेत्रमा वर्गीकरण गरी त्यही अनुसार भूमिको प्रयोगको व्यवस्था गर्ने भएको हो। भू उपयोग ऐन र नीति पारित भइसकेको भए पनि नियमावलीको अभावमा सो व्यवस्था कार्यान्वयनमा आउन सकेको थिएन। बुधबार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्री शशी श्रेष्ठले भू उपयोग नियमावली जारी गर्दै भूमिलाई भू उपयोग क्षेत्रमा वर्गीकरण गरिएको र सोही अनुसार कार्यान्वयनमा आउने बताउनुभयो। वर्गीकरण अनुसार नेपालको भूमि अब कृषि क्षेत्र, आवासीय क्षेत्र, व्यावसायिक क्षेत्र, औद्योगिक क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सार्वजनिक उपयोग क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र र आवश्यकता अनुसार अन्य क्षेत्र गरी 10 क्षेत्रमा गरिने भएको छ। पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले आवासीय प्रयोजनको लागि वर्गीकृत क्षेत्र बाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिक रूपमा घडेरी विकसित गर्न र सोको बिक्री वितरण गर्न नमिल्ने बताउनुभयो। उहाँले सरकारवाला मन्त्रालयसँगको समन्वयमा नियमावली जारी गरिएकोले कार्यान्वयन हुने विश्वास समेत व्यक्त गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सले नेपालमा औद्योगिक लगानीका लागि जापान सरकारलाई आग्रह गरेको छ। चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले बुधबार नेपालका लागि जापानी राजदूत किकुता युताकासँगको भेटवार्तामा नेपालको उद्योग, जलविद्युत, सड़क तथा पर्यटनको क्षेत्रमा लगानी ल्याउने वातावरण बनाउन राजदूतसँग आग्रह गर्नुभएको हो। उहाँले जापानसँग मुलुकको व्यापार घाटा कम गर्ने सन्दर्भमा नेपालमा खपत हुने वस्तु र अन्तर्राष्ट्रिय रूपमा बढ़ी माग हुने वस्तुको नेपालमै उद्योग खोल्न राजदूत समक्ष आग्रह गर्नुभयो। नेपालमा जग्गाको मूल्य र श्रमको लागत सस्तो पर्ने भन्दै अध्यक्ष मल्लले जापानी लगानीमा उद्योग खोलेर भारत, चीन जस्ता राष्ट्रमा व्यापार गर्न राजदूतसँग आग्रह गर्नुभयो। भेटमा राजदूत युताकाले नेपाल र जापान बीचको द्विपक्षीय सम्बन्ध ऐतिहासिक भएको भन्दै नेपालसँग आर्थिक र सामाजिक सबै तहमा सहकार्य गरी अघि बढ़ने प्रतिबद्धता व्यक्त गर्नुभयो। बुधबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला 800 रूपियाँले घटेको छ। बुधबार नेपाली बजारमा छाप भएको सुन प्रति तोला 97,200 रूपियाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन प्रति तोला 98,000 कारोबार भएको थियो। बुधबार चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यका तुलनामा प्रति तोला 20 रूपियाँले घटेर 1,250 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारका साथमा भुवन आचार्य। अब मौसम। आज प्रदेश एक मधेस र बाँकी प्रदेशका पहाड़ी भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम प्राय सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 18.5 डिग्री सेल्सियस, अहिले बिहानको सापेक्षिक आर्द्रता 95%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भरि साँझ 6:56 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष 2079-80 बजेटमाथिको सैद्धान्तिक छलफल जारी। बजेटमा स्रोत साधन र जनशक्ति परिचालनको विधि स्पष्ट रहेकाले कार्यान्वयनमा शंका नगर्न अर्थमन्त्री जनार्दन शर्माको आग्रह। सत्ता गठबन्धन एउटा उद्देश्यका निम्ति भएकाले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाई। प्री मनसून गतिविधि सक्रिय रहेकाले अझै केही दिन देशका अधिकांश भूभागमा वर्षा हुने र अमेरिकाले युक्रेनमा युद्ध लम्ब्याउन खोजेको रूसको आरोप। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।